نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے آج ہم ایک نئی کتاب ایک نیا ٹاپک شروع کر رہے ہیں جس کا عنوان ہے جنت کی کنجیاں کیز آف جنہ اور جنت واجب کرنے والے اعمال. بنیادی طور پہ یہ ایک عربک کتاب ہے اور یہ احادیث کا مجموعہ ہے, یعنی آپ سب کے لیے اس وقت ڈبل خوشی ہے. ایک تو آپ جنت میں جانے کی چابیاں ڈھونڈ رہے ہیں اور دوسرا آپ نے حدیث پڑھنی ہے, اور حدیث پڑھنے والوں کو جو خوشخبریاں دی گئیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے وہ ساری بھی آپ کو مل جائیں گی کہ اللہ تعالیٰ اس بندے کے چہرے کو تر و تازہ رکھے کہ جس نے میری بات سنی اور اس کو احصا کیا, یعنی اس کے مطابق عمل کیا اور اس کو سننے اور سیکھنے کی کوشش میں رہا, تو اللہ تعالیٰ اس کے چہرے کو ہرا بھرا رکھے. تو انشاءاللہ آپ سارے خوبصورت ہو جائیں گے مزید اس کورس کے دوران, کیونکہ ہر روز جب ہم اتنی دفعہ نبی صلی اللہ علیہ وسلم کا نام اور اس کے بعد پھر آپ کے بولے ہوئے الفاظ لیں گے تو اس وقت انشاءاللہ ہمیں اس سے بہت فائدہ ہوگا. چند باتیں اس کتاب کے بارے میں. بنیادی طور پہ یہ کتاب احادیث کا مجموعہ ہے. ہر وہ حدیث جس میں جنت میں جانے کی خوشخبری دی گئی ہے, تو بیسیکلی یہ حدیث کا ایک مجموعہ ہے کہ جس کو عربک میں جو سب سے پہلے کیا گیا تھا یہ شیخ عبد الہادی بن حسن الوہبی تھے عربی بک سے. پھر اردو میں اس کا ترجمہ جو ہے وہ اور اس کے اندر جو بھی ایکسٹرا چیزیں ڈالی گئیں اور تخریج ہوئی, حدیث کی ریسرچ کی گئی کہ کیا یہ حدیثیں صحیح ہیں کس درجے کی ہیں, یہ سارا کام اللہ تعالیٰ نے حافظ عمران ایوب صاحب سے لیا اور اس کو اسلامک سروسز سوسائٹی کی طرف سے پرنٹ آؤٹ کیا گیا. اوروں نے بھی کیا ہوگا اس کتاب کو, کافی لوگوں نے کیا. اور سب سے جو اس کتاب کی خوبصورتی ہے وہ کیا ہے کہ اس میں ناصر الدین البانی صاحب جو اس دور کی صدی کی شخصیت تھے جو گزر گئی پیچھے, ان کی تحقیق ہے, یعنی آپ یہ کہہ لیجئے موسٹ آتھینٹک احادیث اباؤٹ جنہ. آپ یاد رکھیے کہ جنت کے بارے میں بہت کچھ کہا گیا سنا گیا ہے, لیکن جنت کے بارے میں مبالغہ بھی بہت ہے جس طرح جہنم کے بارے میں مبالغہ ہے. ہمارے کلچر کی یہ ایک عجیب سی کہانی ہے کہ جن چیزوں کو لیتے ہیں وہ چیزیں پھر اس طریقے سے نہیں کر پاتے انسان اپنے لیے. تو انشاءاللہ ہم اس میں سے اپنے عمل کے لیے احادیث کو پڑھتے جائیں گے اور اس کے بارے میں یہ امید رکھیں گے جو پڑھنے کا طریقہ اور اس سے فائدہ اٹھانے کا طریقہ ہے وہ کیا ہے. ہر حدیث جو آج ہم یہاں پڑھیں گے, ہر روز جو پڑھتے جائیں گے, اسی پہ محاسبہ اور اسی پہ چیک لسٹ. دیکھیے یہ ساری باتیں بھی آپ کو پتہ لگ گئیں تو آپ اور میں جنت میں نہیں جائیں گے. کب تک؟ جب تک آپ اور میں ان چیزوں پہ عمل نہیں کریں گے. عمل سے زندگی بنتی ہے, جنت بھی جہنم بھی. یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری. جب تک میرا آپ کا عمل اس کے مطابق نہیں ہوگا جو ان میں لکھا گیا ہے تو جنت نہیں ملے گی. کیسے؟ مثال لے لیجئے, چابی موجود ہے آپ کے پاس لاکر کی, لگا نہیں رہے آپ اپنے غلے میں, وہ چابی لگا نہیں رہے تو کیا تالا کھل جائے گا؟ نہیں کھلے گا نا. گھر کی چابی ہے بیگ میں, پہلے تو مل ہی نہیں رہی تھی. کچھ لوگوں کو ملتی نہیں ہے جنت کی چابی اور بہت سارے لوگوں کو ملی بھی ہے, لگا نہیں رہے. اور کچھ جو وہ لگاتے تو ہیں لیکن پوری صحیح جگہ پہ نہیں لگاتے. آپ دیکھتے ہیں کہ ہر چابی کے دندانے ہوتے ہیں نا. جنت میں جانے کے لیے اللہ نے جو دروازے اور جو اس کے اندر لاک کی چیزیں لگائی ہوئی ہیں نا, یہ وہ چیزیں ہیں کہ جو آپ کے میرے اس کام کو آسان, فائدہ مند اور اس سے خیر کو لینے کو آسان کر دیتی ہیں. کرنا کیا آپ نے میں نے نیت کرنی ہے. چند باتیں لکھیے, یعنی اس کتاب سے فائدہ اٹھانے سے پہلے میں نے کیا سوچنا ہے. ہر وہ عمل, ہم بہت سارے عمل پڑھیں گے, یعنی آپ کہہ لیجئے کہ پورے دین اسلام کا ایک خلاصہ آپ کے میرے سامنے آنے والا ہے. جو پڑھوں گی نمبر ایک اس پر اپنا محاسبہ کروں گی, یہ لکھیے. آج دین کے علم میں سے یہ چیز مسنگ ہے کسی حد تک, सब तो नहीं, सारे हो भी नहीं सकते, लेकिन बात यह है कि आज मुहासबे के बग़ैर कुरान पढ़ा पढ़ाया जा रहा है, और भी तकब्बुर पैदा हो जाता है, और भी उसमें बड़ाई की बातें आने लगती हैं। तो फर्स्ट थिंग अपने से नियत कीजिए, मैं जो पढ़ूंगी उस पे अपना मुहासबा करूंगी। फिर दूसरा लिखिए कि अपने आप को सही नंबर्स दूंगी, यानी सेकंड पॉइंट क्या है कि मैं अपने आप को लूज़ मार्किंग में नहीं डालूंगी। ये भी एक हमारा कल्चर है, दूसरों के लिए बड़े टाइट मार्क्स हैं, उनके तो पेपर करते वक्त हम उनकी वो भी गलतियां देख लेते हैं जो बेचारों ने की नहीं होती, सिर्फ हमारा ख्याल है कि उन्होंने करनी है। और इसी तरह से फिर हम उन सारी चीज़ों को जब अपने पे लाते हैं तो लूज़ मार्किंग, मेरे लिए मेरी तो मजबूरियां बता, और हम अपनी सारी कमियां, कोताहियां, सुस्तियां, किसी हद तक निफाक, किसी हद तक कह लीजिए हमारा दो रुखापन, उसको डाल देते हैं। तो किस नाम पे डाल देते हैं? दूसरों के नाम पे, फलां की मजबूरी। यानी आप एक जुमला लिख लें, जम है आज का, हम अपनी सुस्तियों को मजबूरियों के नाम कर देते हैं, उधर तराशने लगते हैं, बहाने करने लगते हैं। हमें ऐसे लगता है कि जो कुछ भी किसी के साथ हो सकता था वो सबके साथ तो हो रहा है, मेरे साथ नहीं हो रहा। तो अल्लाह से दुआ करते हैं कि अल्लाह ताला आपके मेरे लिए इसमें अमल करना आसान भी कर दे, हम सबको बेहतरीन तरीके से इससे फ़ायदा उठाने की तौफीक दे। तरीक़ेकार क्या होगा कि हम इस किताब में से बुक को रीड करेंगे, कुछ चीज़ें जो इसमें आज अरबी का हदीस आएंगी या उसमें कोई दुआएं हैं, वो कल सुबह में आपका जो पहला पीरियड होगा दुआओं का, या जिसमें हम तजवीद करते हैं, उसमें आप लोग दोहराया करेंगे। इस वक्त जो मेरे साथ आपने पढ़ना है वो अपने मुहासबे की नीयत से पढ़ना है। जितना ज़्यादा आप अपना मुहासबा कर सकेंगे, और ऑफ कोर्स आपके साथ साथ मैं अपना मुहासबा करूँगी, उतना ज़्यादा हम इससे फ़ायदा उठाएंगे। तो हम इसको चलते हैं लेकर अपनी तरतीब के साथ। टॉपिक्स हैं, कुछ टॉपिक्स के अंदर एक हदीस है, कुछ में एक से ज़्यादा है। आप अपने लिए हाइलाइटर्स चूज़ कर लीजिए, लिखिए, जो भी करें। एक टॉपिक की जब अहादीस पूरी हो जाए तो उसके नीचे तीन चार लाइनें छोड़ दीजिए, ठीक है, अपने नोट्स में जगह छोड़ दीजिए। ये क्या है? आपके होमवर्क के लिए। और होमवर्क क्या है? घर जाकर एक एक टॉपिक के ऊपर ज़रा सा गौर व फिक्र करना है, मैं कहाँ खड़ी हूँ, मैंने क्या कर लिया, और फिर गोल्स बनाने हैं। आप तीन लाइनें छोड़ दीजिए मुहासबे के, दो लाइनें लिख दीजिए कि अब इस हदीस को या इस मौजू की हदीस को पढ़कर या हदीस को पढ़कर मैंने करना क्या है, ठीक है। तो हम शुरू करते हैं सूरत आल इमरान की आयत से कि जिसमें अल्लाह सुबहाना तआला ने आपको मुझे रग़बत दिला दी। आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम वसारियू इला मग़फिरतिन मिन रब्बिकुम व जन्नह, और दौड़ लगा दो बख्शिश की तरफ और जन्नत की तरफ। और बख्शिश किसकी तरफ से? तुम्हारे रब की तरफ से है। अल्लाह ताला ने आपके मेरे लिए एक मुकाबले का मैदान खोल दिया है। सुस्तियाँ छोड़ दो, बहुत हो गया, अब तो एक और रमज़ान भी तुम्हें मिल गया, अब तो एक और दौरे कुरान भी मिल गया, तुम्हारे उज़र, तुम्हारी चीज़ें क्यों ना पीछे हुई, तो दौड़ो। इससे मुराद क्या है? कोशिशों को तेज़ करो। अपने अपने आप को देखें, मैं और आप, क्या आप और मैं पिछले साल की निस्बत इस वक्त जन्नत से करीब हैं, नेकियों से करीब हैं कि नहीं? और साथ ही फरमाया व जन्नत नरदुह समावात वलर्द, वो जन्नत जिसकी चौड़ाई आसमानों ज़मीन जितनी होगी। मतलब ये है कि सुस्ती छोड़ो, भागो, आगे चलो। किस तरीके से चलो, इसको करना है, आइए हम इसको पढ़ेंगे। और चूंकि अमल का सफ़र थोड़ा तल्ख होता है, इंसान अपने आप को इसके साथ पीछे महसूस करता है, तो अल्लाह से दुआ कर लेते हैं कि अल्लाह हम जो भी पढ़ें हमें इस पे अमल की तौफीक देना, और दूसरे किसी को नहीं देखना। फिर आप देखिए कि अगर आप जन्नत की कुंजियाँ टॉपिक अगर देखते हैं, तो इसके बाद अगर आप इससे जो अपने लिए एक तसव्वुर बना सकते हैं ना, वो पांच चाबियाँ बना लीजिए। तौहीद पहली चाबी, असल में वही हदीस आपके सामने इस चाबी की सूरत में रखने लगी हूँ कि जो आपने मैंने बहुत दफ़ा पढ़ी सुनी है, और वो क्या है? बुनियल इस्लाम वाला खमसिन, इस्लाम की बुनियाद पांच चीज़ों पे है, और सबसे पहले अशहदुल्ला इलाहा इल्लल्लाह। क्या पता चला कि सबसे पहली जो चाबी है जन्नत में दाखिले के लिए, शर्त है जिसको आप कह सकते हैं, वो क्या है? توحید، ایک اللہ کو ماننا، کیونکہ ترتیب نہیں سمجھیں گے نا تو بات باقی سمجھ بھی کوئی نہیں آئے گی. جتنا زیادہ آپ اور میں اپنے آپ کو توحید کے اندر پختہ کرتے جائیں گے، اللہ کی مدد، اس کی رحمت ہمارے شامل حال ہوگی. سب سے پہلی چابی نہ ہو، آپ اس وقت اس بات کو اپنے تصور سے دیکھیے، مین ڈور کی چابی نہ ملے کبھی. گھر میں جاتے ہوئے گیٹ ہوتا ہے نا، ہمارے کلچر میں اس کو گیٹ کہتے ہیں، گیٹ کی چابی نہ ہو تو کیا آپ کے کمروں کی چابیاں کام آئیں گی؟ نہیں آئیں گی نا. بالکل، کمرے کی چابی نہ ہو، گیٹ سے تو اندر آ جائیں گے، تو کیا کمرے کے اندر گھس سکتے ہیں؟ پھر آپ دیکھیں، اسی طرح سوچیے، کمرے میں بھی آ گئے، یعنی پہلے گیٹ کھول لیا، پھر گھر کا مین ڈور اندر جو لکڑی کا ہوتا ہے وہ کھول لیا، پھر اس کے بعد آپ دیکھیے کہ آپ کا اپنا کمرہ بھی لاک تھا، تیسری چابی آپ کے کمرے کی ہے، چوتھی آپ کے کمرے کے اندر ایک الماری ہے اس کی ہے، تو پانچویں اندر ایک چھوٹا سا سیف ہے جس میں آپ نے خزانہ چھپایا ہوا ہے. مجھے بتائیں گے، کیا ان میں سے پانچوں میں سے ایک بھی چابی نہ ہو، کیا آپ وہاں سیف میں رکھی ہوئی چیزوں سے فائدہ اٹھائیں گے؟ نہیں اٹھائیں گے. ایون آپ کا گھر ہے، آپ کی ملکیت ہے، آپ کے نام کی تختی لکھی ہوئی ہے، بٹ آپ نے اگر اس سے فائدہ اٹھانا ہے تو اس کی شرط کیا ہے؟ پانچ چابیاں موجود ہوں. اتنی بات کلیئر ہے؟ چلیے لکھیے، یہ بات اگر آپ نے سمجھ لی اور میں نے آپ کو سمجھا دی تو آج کے بعد اپنی فکر لگ جائے گی. توحید ہے مین ڈور، گیٹ کی چابی. جو لوگ ابھی اس مین ڈور سے باہر سے گیٹ سے اندر ہی نہیں آئے، ان کے لیے تو وہ سیف سیف کو آپ لکھ لیجیے جنت، اردوح السماوات والارض، بڑا قیمتی ہے وہ خزانہ، اس سیف کا تو تصور ہی نکال دیں. تو پہلی چیز ہے کہ لا الہ الا اللہ محمد رسول اللہ، یعنی دونوں شہادتیں جو ہیں ان کو ماننے اور ان کا حق دیے بغیر کوئی جنت میں نہیں جائے گا. تو پھر سارے باہر رہ گئے نا، جو اسلام سے بے نیاز ہے، اسلام ان سے بے نیاز ہے، نہ انہوں نے جنت مانگی نہ جنت ان کو مانگتی ہے. چلیے چابی کھول لی، لکھیے، جو مین گیٹ سے اندر آ گئے یہ مسلمان ہیں، نبی صلی اللہ علیہ وسلم کی امتی ہیں. شہادت دیں نہ دیں، مسلمان ماں کے گھر میں پیدا ہوئے، اللہ نے توفیق دے دی تو کلمہ بھی پڑھ لیا، اذان بھی ہوئی کان میں. لیکن اب آگے چلیے، گھر کا جو لکڑی کا دروازہ ہوتا ہے دوسرا، جو اس سے بھی زیادہ سٹرانگ لاک سے بند کیا جاتا ہے، یہ ہے نماز. جن مسلمانوں نے صرف گیٹ کھولا اور نماز نہ پڑھی، تو وہ اب مین گھر کا اندر جو ہے، یعنی اسلام کی جو خوبصورتی ہیں، جو اسلام کی سیکیورٹیز ہیں، جو تحفظ ہیں، اس سے بھی فائدہ نہیں لے سکیں گے. بات واضح؟ کتنا ترس آ رہا ہے اس شخص پہ، آپ اپنے تصور سے سوچئے. تپتی دھوپ ہے، مین گیٹ سے اندر آ گیا، کسی نے کھول ہی دیا چلے اس کے لیے، اب آگے جو اندر جس دروازے سے گزر کے اندر، پنکھوں کے نیچے، چھت کے نیچے، اے سی میں جانا تھا، وہ نہیں کھل رہے. تو نماز جنت کی دوسری چابی ہے، اس کے بغیر جنت نہیں ملے گی. کیوں؟ اللہ کے نبی نے کہا کہ اسلام اور کفر کے بیچ میں حد فاصل جو ہے وہ کیا ہے؟ نماز ہے. ٹھیک ہے، چلیے جی، الحمدللہ کچھ اچھے مسلمان ہیں، نماز بھی پڑھتے ہیں، تو وہ کیا ہو گئے؟ گیٹ سے بھی اندر آ گئے اور مین ڈور سے بھی اندر آ گئے. آپ اپنی زبان میں کہہ لیجیے، کوریڈور میں آ گئے، مین ہال وے میں آ گئے. زکوٰۃ نہیں دیتے، ٹھیک ہے، وہ کہتے ہیں چھوڑو، یہ تمہارا اپنا مال ہے، ہم کیوں کسی کو دیں؟ تو پھر آپ ان کو اپنے بیڈ روم کی چابی نہیں مل رہی، وہ صرف باہر کے ہال وے سے فائدہ اٹھائیں گے. ان کی زندگی میں وہ خوبصورتی نہیں ہے جو پرائیویسی ہوتی ہے، جو انسان اپنے کمرے کا دروازہ کھول کے خوشی محسوس کرتا ہے. وہ ساری دنیا کے ہوٹلوں اور گھروں میں چلے جائیں، مہمانوں میں چلے جائیں، مہمان بن کر جائیں، آپ کو وہ خوشی نہیں ہوتی جو اپنے گھر کے اندر داخل ہو کے ہوتی ہے. سینس آف ریلیف، خوشی، اطمینان، پرائیویسی، ہم کسی پہ بوجھ نہیں ہیں، ہم کسی کو تنگ نہیں کر رہے. ہم الحمدللہ زکوٰۃ بھی دے دی، تو اب بیڈ روم کھل گیا. روزہ نہیں رکھنا اس رمضان میں، میں نے بلیو می، روزے کے کھلنے سے ایک ڈیڑھ گھنٹہ پہلے ایسے دسترخوان لگا کر لوگوں کو کھانا کھاتے دیکھا کہ جیسے بغیر رمضان کے کوئی کھاتا ہے. اور کھلے میدان میں عورتیں ہوتی تو مان لیتے کہ ان کی کوئی مجبوری ہو سکتی ہے، لیکن مرد تھے، कहीं से गुजर रहे थे, पूरा दस्तरखान बिछा हुआ है और 5 6 7 जो भी लोग थे उस जगह पे, वो सब बैठ के पूरे तपाक से टिफ़िन खोल के खाना खा रहे थे, 80 के करीब। आई डोंट नो क्या मजबूरी होगी उनकी, मुझे नहीं पता। तो अब आप कह लीजिए कि आप अलमारी नहीं खोल पा रहे जिसमें से आपने ख़जाना लेना है। और आखिरी चीज़ आप समझ गए हैं, सब कुछ कर लिया, हज नहीं किया हुआ। आप पाकिस्तान में रहने वालों को शायद ये बात इतनी मुश्किल ना लगे, जब मैं बाहर के मुल्कों में बैठे हुए लोगों से ये सवाल करती हूँ कि आप में से किस किस ने हज नहीं किया, और मेरी हैरत गुम हो जाती है, मेजॉरिटी ने हज नहीं किया। तो मैं उन्हें कहती हूँ कि आप पाकिस्तान से लंदन, यूएई और अमेरिका, जिधर मर्जी जाएं, आप सऊदी अरब के रास्ते से गुजर के आए हैं। ठीक है, जो पाकिस्तान से इधर जाते हैं, मलेशिया, इंडोनेशिया, वो तो साइड वे निकलता है, तो आप तो उस जगह से गुजर कर आ चुके हैं। तो हज, यहाँ आप वो हदीस भी याद कर लें कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि जिसने हज ना किया ना ख्याल आया, तो फिर जिस तरह मर्ज़ी वो दुनिया से जाए। ठीक है, तो अब आपको इस मौजू की अहमियत समझ आ गई है। आज मैं और आप इन्हीं चाबियों को खोलने की कोशिश करेंगे और अपनी अपनी इबादत में और अपने अपने मामलों में जो कमी बेशी है उसको इंशाल्लाह हम दूर करने की कोशिश करेंगे। और याद रखें कि दुनिया फ़ानी है, आखिरत अबदी है, ये ख़त्म हो जाएगी, वहाँ नहीं ख़त्म होना। क़यामत के दिन मौत को एक मेंढे की शक्ल में लाकर ज़िबा कर दिया जाएगा और ऐलान किया जाएगा कि आज के बाद जो जन्नत में गया वो जन्नती, जो जहन्नम में गया वो जहन्नमी, जो नेमतों में है वो हमेशा के लिए, जो अजाब में वो हमेशा के लिए है। और इसको सुनकर अगर खुशी से कोई मर जाता तो जन्नती मरते, और अगर गम से कोई मर जाता तो जहन्नमी मर जाते। लेकिन याद रखिए, इस चंद दिन की ज़िंदगी में जो मेरी आपकी गुजर रही है, कई लोगों ने इसको समझा ही नहीं है। ये जो आपकी मेरी ज़िंदगी में अपनी मर्जियाँ चल रही हैं ना अभी तक, और हमारे अभी दुनिया के गम भी नहीं ख़त्म हुए हैं और अभी यहाँ के अरमान नहीं पूरे, उसकी वजह यह है कि हमने रास्ते को मंजिल समझा हुआ है। तो इस सोच के साथ, इहदिनस सिरातल मुस्तकीम, हर रोज़ दिन में कम से कम 17 बार कहते हैं, अल्लाह सीधा रास्ता दिखा, रास्ते से मुराद जन्नत का रास्ता, सबीलुल जन्ना, रोड टू जन्ना। अगर वो चीज़ें मुझे नहीं समझ आएंगी तो बात नहीं बनेगी ना। तो क्या पता चला कि आपको मुझे हर मुमकिन कोशिश करनी है, आज से लेकर, जो गुजर के छोड़ दीजिए, हो गया सो हो गया, अपने ऊपर तरस ना खाएं, बल्कि अपने आप को मुबारक दें कि अभी आप और मैं जिंदा है, अभी भी वक्त है, अभी भी कुछ नहीं गुजरा। पिछली ज़िंदगी पे शर्मिंदगी और अपने आप को पेश कर देना अल्लाह के आगे, उसके ऊपर कलमे माफ़ी फिरवा देती है और उसके बाद अगली ज़िंदगी में अल्लाह ताला खैर दे देता है। ठीक है,